यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। यही मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। भक्तपुर क्यान्सर अस्पतालले 14 वर्ष मुनिका बालबालिकाको क्यान्सरको निशुल्क उपचार गर्ने, एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको भनाई। चालू आर्थिक वर्षको पहिलो 3 महिनामा विप्रेषण आप्रवाहमा 11.5% वृद्धि। डडेलधुराको लिप्नामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 7 जना घाइते। र भू राजनीतिक एवं जलवायु र वातावरणीय चुनौतीलाई तत्काल सम्बोधन गर्न G20 का नेताहरूको आह्वान।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सम्मत नेपालको राष्ट्रिय र मौलिक सम्मत भएको बताउनु भएको छ। शंखधर साकुवालाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र सम्मत भएकाले नेपाल सम्मत सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताउनुभयो। राष्ट्रपति पौडेलले बहुभाषिक बहुसांस्कृतिक बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा आबद्ध राख्न पनि नेपाल सम्बन्धको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। शंखधर साकुवाले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरीब एवं उत्पीड़ित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त लोक कल्याणकारी कार्यबाट प्रेरणा लिनुपर्ने पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शंखधर साकुवालाई महामानवका रूपमा स्मरण गर्दै उहाँले देखाएको बाटोमा लाग्न जरूरी रहेको बताउनु भयो। यस्तै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले राष्ट्रिय विभूति शंखधर साकुवा र नेपाल सम्बन्धको प्रवर्धनका लागि थुप्रै कार्यक्रमहरू अघि बढ़ाइरहेको जानकारी दिनुभयो। कार्यक्रममा प्रदेश पर्यटन संस्कृति तथा सहकारी मन्त्री विमल ठकुरी र शंखधर साकुवा प्रतिष्ठानका अध्यक्ष ज्ञानलाल श्रेष्ठ लगायतले नेपाल सम्मतलाई राष्ट्रिय कामकाजको सम्मतको रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सोही अवसरमा शंखधर साकुवा र नेपाल सम्मतको प्रचार प्रसारमा विशेष योगदान दिएकोमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई राष्ट्रपतिबाट सम्मान पत्र प्रदान गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले 15 विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्ट्स च्याम्पियनशीप 2024 पदक प्राप्त नेपाली खेलाड़ीलाई सम्मान गर्नुभएको छ। आज बालुवाटारमा प्रधानमन्त्री ओलीले खेलाड़ीलाई बधाई दिँदै सम्मान गर्नुभएको हो। गत नोभेम्बर 5-11 मालदिव्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रूपेश शाही, प्रज्वल साक्य, रजनी साक्य र सोनाम मूलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाउनुभयो। गृहमन्त्री रमेश लेखकले यही मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। धनगढ़ीमा आज सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारी गर्न सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरूरी रहेको उल्लेख गर्नुहुँदै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश छिमेकी मुलुक चीन र भारतसँग जोड़िएको सुरक्षा संवेदनशील भएकोले सीमा सुरक्षा, लागू औषध ओसार पोसार, मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप सुदृढ़ तुल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानून बनाएर संसदमा प्रवेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताउनुभयो। निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो। निर्वाचन आयोगले यही मंगिर 16 गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि कल सेन्टर संचालनमा ल्याएको छ। मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेद्वारी दर्ता, मतदान प्रक्रिया लगायतका विषयमा आम मतदातालाई जानकारी उपलब्ध गराउने उद्देश्यले आजदेखि कल सेन्टर संचालनमा ल्याएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो। बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म संचालन हुने कल सेन्टरमा टोल फ्री नम्बर 1102 सम्पर्क राखी उपनिर्वाचनका विषयमा आफ्ना जिज्ञासा राख्न आयोगले आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार विमर्श भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। नेपाल र अस्ट्रेलिया बीच 64 वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुंग्याउन सरकारसँग अनुरोध गरेको छ। साथै आयोगले पीड़ितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आफ्ना विगतका सिफारिश कार्यान्वयन गर्न तथा अन्तर्राष्ट्रिय अभ्यास एवं मान्यता बमोजिम शान्ति प्रक्रिया टुंग्याउन अनुरोध गरेको छ। सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच विस्तृत शान्ति सम्झौताबाट प्रारम्भ भएको शान्ति प्रक्रियाको 18 वर्ष भएको सन्दर्भमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पीड़ितलाई न्याय गरिने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 हालै संसदबाट संशोधन भई रिक्त आयोगहरू गठनको प्रक्रिया अगाडि बढ़ाउनुलाई आयोगले सकारात्मक रूपमा लिएको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनु भएको छ। पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहमा आज सम्बोधन गर्नुहुँदै उहाँले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको जानकारी दिनुभयो। सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने भन्नुहुँदै उहाँले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। विपन्न र असहाय नागरिकले पनि सहज रूपमा सबै खाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कोही पनि अकाल मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उहाँको भनाई छ। भक्तपुर क्यान्सर अस्पतालले 14 वर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निशुल्क सेवा शुरूआत गरेको छ। अस्पतालले यही मंगिर 2 गतेदेखि 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निशुल्क सेवा शुरू गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क गर्ने गरी गत कार्तिक 11 गते मन्त्री स्तरीय निर्णय गरेसँगै अस्पतालले निर्णयलाई कार्यान्वयनमा ल्याएको हो। सरकारले सरकारी अस्पताल मध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निशुल्क गर्ने निर्णय गरेको थियो। रक्षा मन्त्री मानवीर राईले आगामी तीन महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रक्षा मन्त्रालयमा आज आयोजित प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री राईले जनतालाई आशा जगाउने गरी काम गर्न निर्देशन दिनुभयो। मन्त्री राईले अबको तीन महिनाभित्र खाँदबारी किमाथाङका सड़कको ट्र्याक खुल्ने जानकारी दिनुभयो। राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रतमार्ग आयोजनाको काठमाडौँतर्फको प्रवेश बिन्दुको विषयलाई निष्कर्षमा पुर्याउन सरोकारवालासँग छलफल गरिएको मन्त्री राईको भनाई थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले रक्षा मन्त्रालय र मातहतका निकायको प्रगतिले आशा जगाएको बताउनुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले सेनाको जिम्मेवारीमा रहेका आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न जंगी अड्डा निरन्तर लागि परेको स्पष्ट पार्नुभयो। रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले करिडोर सड़क तीव्र गतिमा काम गर्न स्रोतको अभावले समस्या पैदा गरेको जनाउँदै प्रशासनिक खर्च लक्ष्य अनुसार नै रहेको स्पष्ट पार्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। गत असोज 11 र 12 गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढ़ी पहिरोका कारण ऊर्जा र सिंचाई क्षेत्रमा 13 अर्ब रूपियाँ बढ़ीको क्षति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट असोज 14 गते गठित समितिले आज ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढ़ी पहिरोबाट जलविद्युत सिंचाई तटबन्धन र प्रसारण लाइनमा 13 अर्ब रूपियाँ बढ़ीको क्षति भएको उल्लेख छ। डडेलधुराको परशुराम नगरपालिका 9 लिप्नामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिकाका लागि छुटेको जीप आज साँझ दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढ़ाले जनाएको छ। दुर्घटनामा 7 जना घाइते भएका छन्। घाइते मध्ये गम्भीर अवस्थामा रहेका 4 जनालाई उपचारका लागि धनगढ़ी लगिएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ। जीप सड़कबाट करिब 30 मिटर तल खसेको थियो। सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ। साइबर अपराध सम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। प्रसाईलाई उनको भक्तपुर स्थित निवासबाट पक्राउ गरिएको हो। प्रसाईलाई वीर अस्पतालमा स्वास्थ्य जाँच गरी थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ। पछिल्लो समय पाल्पाको रानी महलमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्। धार्मिक पर्यटनको समेत राम्रो गन्तव्यको रूपमा रहेको रानी महलको व्यवस्थापनमा थप सुधार गर्नुका साथै प्रचार प्रसार र संरक्षण गर्ने हो भने पर्यटकको संख्यामा वृद्धि भई त्यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रानीमहल दरबारलाई नेपालको ताजमहलका रूपमा लिने गरिन्छ। कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला कौशलमा रानीमहल दरबार रहेको छ। कालीगण्डकी नदी उत्तरतर्फ बगेको यस स्थानलाई उत्तर वाहिनीको रूपमा समेत लिने गरिन्छ। अहिले रानीमहल दरबार पाल्पाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। दरबारका सबै कोठाहरूमा पुराना वस्तु राख्ने र संग्रहालयको रूपमा विकास गर्न जरुरी रहेको तानसेनका स्थानीय किरण चित्रकारले बताउनुभयो।
त्यतिखेरका लुगा फाटाहरू, हतियारहरू, औजारहरू सबै म्युजियमको हिसाबले राखेकोमा यहाँ पर्यटकहरूले अलिकति भुल्ने बाटो पनि हुन्थ्यो।
जनरल खड्ग शमशेरले आफ्नै रानी तेज कुमारीको सम्झनामा रानी महलको निर्माण गरेका थिए। दरबार र यस क्षेत्र निकै राम्रो भए पनि उचित संरक्षणमा ध्यान दिनुपर्ने बुटवलबाट पहिलो पटक रानी महल आउनु भएकी शोभा सुवेदीले बताउनुभयो।
राम्रो लाग्यो, व्यवस्थापन संरक्षण राम्रो हुनु पर्यो।
कालीगण्डकी यही नदीबाटै जग निकाली बनाइएको महलभित्र 24 कोठा, पोखरी, मन्दिर, बगैंचा, तबेला आदि रहेका छन्। युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा दरबार बनाइएको हो। त्यो समयको सिप र कला कौशलको उत्कृष्ट नमूनाको रूपमा रानीमहल दरबार रहेको नेपाल संस्कृत विश्वविद्यालय दाङका प्राध्यापक डाक्टर विक्रमदेव नेपालको भनाइ छ।
यो महल 9 वर्षमा पूरा गरेको, त्यतिखेर आधुनिक इक्विपमेन्टहरू पनि केही नभएको अवस्थामा पनि यति बलियो छ।
दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकको रूपमा समेत लिने गरिन्छ। रानीमहल दरबार क्षेत्रलाई विक्रम सम्वत 2072 साल साउन 10 गते नेपाल सरकार पुरातत्व विभागबाट तानसेन नगरपालिकामा हस्तान्तरण गरिएको हो। तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला:
रानीमहलको मात्र नभई त्यस वरपर रहेको क्षेत्रमा पनि हामीले बजेट विनियोजन गरेका छौँ। अहिले रानीमहलमा सिपेजको समस्या आएको छ, त्यसले गर्दा त्यसको सौन्दर्यमा केही क्षयीकरण भएको छ। हामी यो वर्ष त्यो सिपेज हटाउने प्रविधि प्रयोग गरेर यसलाई आकर्षक र सुन्दर बनाउने योजनामा रहेका छौँ।
दैनिक सरदर 500 देखि 1000 पर्यटक पुग्ने रानीमहलबाट तानसेन नगरपालिकाले वार्षिक रूपमा 60 लाख आमदानी गर्दै आएको छ। पर्यटनको निकै राम्रो सम्भावना भएकाले रानीमहल क्षेत्रलाई अझ बढी व्यवस्थित र प्रचार गर्ने हो भने यस क्षेत्रको आर्थिक विकासमा समेत यसले टेवा पुर्याउने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी भोलाको निधन भएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर 4 गणेशपुर निवासी कंग्रेस नेता सिद्दिकीको 57 वर्षको उमेरमा गैराती हृदयघातबाट निधन भएको कंग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो। इमान्दार र जुझारू स्वभावका सिद्दिकी पहिलो संविधान सभा 2064 सभासद हुनुभएको थियो। नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र नार्क र सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल बीच कृषि मौसम सल्लाह बुलेटिन कार्यक्रम प्रसारण हुने सम्बन्धी सम्झौता भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबारमा आज रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा र नार्कका कार्यालय प्रमुख काली प्रसाद उपाध्यायले कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक लामाले रेडियो नेपालबाट प्रसारण हुने कृषि र मौसम सम्बन्धी कार्यक्रम कृषिमा निर्भर नागरिकलाई सन्देश र सही सूचना प्रवाह गर्नका लागि महत्वपूर्ण हुने बताउनुभयो। रेडियो नेपालबाट प्रत्येक शनिबार साँझ 6:25 देखि 6:35 बजेसम्म कार्यक्रम तथा कृषि सम्बन्धी विभिन्न सन्देश प्रसारणको निरन्तरताका लागि सम्झौता भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। G20 नेताहरूले प्रमुख भू राजनीतिक, सामाजिक, आर्थिक, जलवायु र वातावरणीय चुनौती तथा संकटलाई तत्काल सम्बोधन गर्न G20 रियो दी जेनेरियो घोषणा पत्र मार्फत आह्वान गरेका छन्। नेताहरूले आज G20 को भूमिकालाई दोहोर्याउँदै अत्यावश्यक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तमान चुनौतीलाई सम्बोधन गर्न उपयुक्त रहेको औल्याउँदै दिगो विकासका लक्ष्यप्रति दृढ़ प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले घोषणा पत्र मार्फत विश्व अर्थतन्त्रको सुधारिदो सम्भावनालाई आत्मसात गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सही सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचा समेत गरेका छन्। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजात विहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताउनु भएको छ। राष्ट्रपति जो बाइडेनको प्रशासनकालमा गैर कानूनी रूपमा आप्रवासीको संख्या बढ़ेपछि ट्रम्पले कागजात विहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको संघको सीमालाई व्यवस्थित बनाउने बताउनु भएको थियो। अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब 1,10,00,000 मानिस गैर कानूनी रूपमा बसिरहेका छन्। अमेरिकी सरकारले मेक्सिको संघको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेका बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको दावी गर्नुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2081-82 को पहिलो तीन महिनामा नेपालमा भित्रिने विप्रेषण 11.5% बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह 11.5% वृद्धि भई 4,07,31 करोड़ बराबर पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह 3,04 करोड़ पुगेको छ। विगत तीन महिनामा गैर खाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्य वृद्धि उच्च भएको छ। मुख्य गरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 4.83% भएको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 7.18% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.49% भएको छ। तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 25.15% वृद्धि भएको छ, जुन सबैभन्दा उच्च मूल्य वृद्धि हो। जर्मन सरकारले नेपाललाई 1 करोड़ युरो करिब 1,46 करोड़ अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमका बीच नेपालका लागि जर्मनका राजदूत डाक्टर थोमस प्रिन्च र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव धनीराम शर्माले सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। उक्त अनुदान रकम नेपाल विद्युत प्राधिकरण मार्फत विद्युत वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ। ऊर्जा दक्षता र विद्युत आपूर्ति विश्वसनीयता सुधार गर्दै लक्षित क्षेत्रका जनतालाई दिगो रूपमा विद्युत पहुँच सुनिश्चित गर्ने लक्ष्य परियोजनाको रहेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा चालू खाता 1,11,87 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता 59,65 करोड़ बचतमा रहेको थियो। पहिलो तीन महिनामा शोधनान्तर स्थिति 1,84,59 करोड़ बचतमा रहेको छ। त्यस्तै गत असार मसान्तसम्ममा 20,41,10 करोड़ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति तीन महिनामा 9.4% वृद्धि भई असोज मसान्तमा 22,32,28 करोड़ पुगेको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 51.11 अंकले घटेर 2,702.65 को बिन्दुमा कायम भएको छ। मंगलबार 310 कम्पनीहरूका 2,25,88,000 शेयरहरू 10,46,83,20,000 रूपियाँमा किनबेच भएका छन्। नेपाल चेम्बर अफ कमर्सले भारतका लागि नवनियुक्त नेपाली राजदूत शंकर शर्मासँग भेटवार्ता गरी नेपाल भारत बीचको व्यापार तथा लगानी सहजीकरणका लागि आग्रह गरेको छ। भेटमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगीकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
एसीसी मेन्स यु19 एसिया कपको तयारी स्वरूप कर्नाटक यु19 विरूद्ध अभ्यास सिरिजको चौथो खेलमा नेपाल 5 विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको 106 रनको लक्ष्य कर्नाटकले 37 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। कर्नाटकको जितसँगै सिरिज 2-2 बराबरीमा पुगेको छ। अन्तिम खेल बिहिबार हुनेछ। मूलपानी क्रिकेट मैदानमा कमजोर शुरूआत गरे पनि कर्नाटकले मध्यक्रममा सानो साझेदारी गर्दै जित पक्का गर्यो। नेपालका लागि सन्तोष यादवले 3 विकेट लिँदा राजेश यादव र विपिन महतोले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले 35.1 ओभरमा अल आउट हुनुअघि 105 रन मात्र बनाउन सक्यो। नेपालका लागि ओपनर मयन यादवले 34 र रोशन भिकले नट आउट 34 रन जोड्नु बाहेक अन्य खेलाड़ीले दोहोरो स्कोरमा रन जोड्न सकेनन्। मध्य गतिका बलर अक्षित प्रभाकरले आफ्नो 8 ओभरमा स्पेशल 5 विकेट लिँदै नेपाललाई धराशायी पारे। बायाँ हाते स्पिनर प्रवन अवस्थले पनि 3 विकेट लिँदै कसिलो बलिङ गरे। इसा र मला त्यसले कर्नाटकका लागि 1-1 विकेट लिए। 3 स्टार क्लबले ललित स्मृति एन्फा यु18 युथ लीगमा मंगलबार मच्छिन्द्र फुटबल क्लब विरूद्ध 2-0 जित दर्ता गरेको छ। जितसँगै 10 खेलमा 16 अङ्क जोडेको 3 स्टार 5 स्थानमा उक्लिएको छ। पराजित मच्छिन्द्र समान खेलबाट 18 अङ्कका साथ तेस्रो स्थानमा छ। सातुबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा 3 स्टारलाई जित दिलाउन दुवै गोल विजय उरावले गरे। खेलको 9 मिनटमै विजयको गोल मार्फत 3 स्टारले अग्रता लिएको थियो। 54 मिनटमा विजयले नै टोलीको अग्रता दोब्बर बनाए। अनिश थिङले रातो कार्ड बिहोर्दै मैदान छाडेपछि मच्छिन्द्र 10 खेलाड़ीमा समेटिएको थियो।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 9.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस। दिपालको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 11.1 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। यही मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। भक्तपुर क्यान्सर अस्पतालले 14 वर्ष मुनिका बालबालिकाको क्यान्सरको निशुल्क उपचार गर्ने, एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको भनाई। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषणा प्रवाहमा 11.5% वृद्धि। डडेलधुराको लिप्नामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सातजना घाइते। र भू राजनीतिक एवं जलवायु र वातावरणीय चुनौतीलाई तत्काल सम्बोधन गर्न G20 नेताहरूको आह्वान। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।